اسی کی نمائندگی نہیں کرتی.
This is VOA News via remote. I'm Laurel Bowman. Democratic candidate Joe Biden's lead over U.S. President Donald Trump in Pennsylvania climbed from 5,000 votes early Friday to about 29,000 votes by late night, and that margin is expected to grow as remaining ballots are counted. Winning this pivotal state would propel Biden over the required threshold of 270 Electoral College votes needed to win the presidential election. Mr. Biden addressed supporters on Friday, but stopped short of claiming victory. If Mr. Biden does take Pennsylvania, his Electoral College lead would increase to 273 votes over Trump's current 214 vote total. Mr. Trump on Twitter Friday warned Biden not to claim early victory and said that he could do the same and that legal proceedings are just beginning. Mr. Trump has accused Democrats of engineering fraud and irregularities to prevent him from winning re-election. But Benjamin Hovland, who serves on the U.S. Election Assistance Commission, told VOA there's been no evidence of widespread voter fraud in the country. He said it would be very difficult to pull off and require a vast conspiracy of people willing to commit thousands upon thousands of felonies. Meantime, Iran's President Hassan Rouhani said Saturday he hoped the next U.S. administration will have learned that sanctions cannot make Tehran bow to American policy. U.S. President Donald Trump had applied a maximum pressure policy and tough sanctions against Iran since his withdrawal from a landmark nuclear agreement with that country. Iranian officials have said they will focus on the policies of the next U.S. administration rather than who becomes president. Tehran also stressed that a possible U.S. return to the nuclear agreement would have to be accompanied by compensation for damages caused by the withdrawal. This is VOA News. Ethiopian lawmakers voted Saturday to replace the current government of the federal state of Tigray after the army launched airstrikes to destroy military assets in the region in a worsening conflict. Fears are mounting over the prospect of civil war after Ethiopia's prime minister sent federal troops and aircraft into the region, with which Addis Ababa has been embroiled in a bitter feud. The prime minister said on state media Friday that airstrikes had already neutralized rockets that can hit a range of 300 kilometers from where they're stationed, 3 days after he announced a military operation against the state's ruling Tigray People's Liberation Front, or TPLF, whom he described as a criminal clique bent on destabilizing the country. Lawmakers voted to abolish the state government. The upper house of parliament voted for a caretaker administration to be formed, the state-owned Ethiopian Broadcasting Corporation reported. The news outlet also reported that constitutionally acceptable elections would ensue. Under the current prime minister, Tigray's leaders have complained of being unfairly targeted in corruption prosecutions, removed from top positions, and broadly scapegoated for the country's woes. Egyptians began voting on Saturday in the second phase of a parliamentary election in which supporters of President Abdel Fattah al-Sisi are expected to win. Some 63 million of Egypt's more than 100 million people are eligible to elect 568 of the 596 lawmakers in the lower house, which many see as a rubber stamp body for executive policies. The remaining deputies will be appointed by Sisi, a former general whose government over the past 6 years has launched a severe crackdown on dissent, targeting journalists, bloggers, lawyers, and intellectuals. The first phase of voting took place last weekend in 14 regions, including the Mediterranean city of Alexandria and the south of Egypt. The second and final phase, which wraps up on Sunday evening, is being held in 13 other regions, including Cairo, the Nile Delta, and the Suez Canal. The new parliament will be the second to convene under Sisi, who took office in 2014 after leading the military's ouster of Islamist President Mohamed Morsi the previous year. Denmark and the United States are among six countries that have reported new coronavirus cases linked to mink farms, the World Health Organization is saying. Italy, the Netherlands, Spain, and Sweden are the other nations to have discovered it, the WHO said in a statement. Denmark has imposed strict measures on the north of the country after warning that a mutation of the virus had jumped from minks to humans and infected 12. Via remote, Laurel Bowman, VOA News.
وائس آف امریکہ اردو ہے. آپ سن رہے ہیں خبروں اور حالات حاضرہ پر مبنی ہمارا خصوصی ریڈیو پروگرام. یہ پروگرام آپ کے لیے نشر مقرر کے طور پر پیش کیا جا رہا ہے.
وائس آف امریکہ واشنگٹن سے ہم آپ کے لیے پروگرام پیش کر رہے ہیں راؤنڈ ٹیبل.
السلام علیکم سامعین, شہناز عزیز حاضر ہے آج کی راؤنڈ ٹیبل کے ساتھ, اور ہم بات کریں گے کووڈ 19 کے دوران پاکستان میں بچوں کی صحت کی صورتحال پر. یہ موضوع خاص طور سے اس لیے بھی اہم ہے کہ ایک طویل التوا کے بعد گزشتہ ہفتے پاکستان بھر میں بچوں کو پولیو ویکسین پلانے کی قومی مہم کا انعقاد کیا گیا ہے, اور 29 ستمبر کو دنیا بھر میں دل کی بیماریوں کے بارے میں آگہی کا بین الاقوامی دن منایا گیا. اس دن کا مقصد نہ صرف یہ کہ مختلف نوعیت کے امراض قلب کے اعداد و شمار کا جائزہ لینا ہے, بلکہ ان کے انسداد کے لیے آگہی فراہم کرنا بھی ہے. شاید بہت سارے لوگوں کے لیے وہ اعداد و شمار حیران کن ہوں جو پاکستان میں بچوں کو پیدائش سے لاحق دل کے امراض کے بارے میں ہیں. تو اس بارے میں ہم تفصیل سے بات کریں گے, اور اس کے لیے ہم نے مدعو کیا ہے آج چار ماہرین کو. ڈاکٹر نصرت فاروقی پاکستان کی پہلی ایسی یورولوجسٹ ہیں جنہوں نے اعلیٰ تعلیم باہر سے حاصل کی ہے. انہیں 2018 میں ان کی خدمات پر پبلک سروس کے شعبے میں تمغہ امتیاز دیا گیا, اور اسی طرح یہ پاکستان نیوی کی جانب سے سرجن کمانڈر کا آنریری رینک حاصل کرنے والی پہلی خاتون بھی ہیں. ان کا ایک اہم کام الفت نامی اس این جی او کا قیام ہے جس میں اب تک 700 سے زیادہ بچوں کی مختلف نوعیت کی سرجریز کروائی جا چکی ہیں. ہمارے دوسرے مہمان ڈاکٹر علی فیصل سلیم ہیں, یہ الفت کے کو فاؤنڈر ہیں, آغا خان ہاسپٹل میں بچوں میں انفیکشس ڈیزیزز کے ایک ماہر ہیں, اور سیج نامی اس بین الاقوامی تنظیم میں پاکستان کی نمائندگی کرتے ہیں جو صحت کا ایک بہت ہی اہم بین الاقوامی پلیٹ فارم ہے. اپنے اسپتال سے باہر ڈاکٹر فیصل کا ایک بہت اہم کام صحت کے بارے میں آگہی فراہم کرنا اور پاکستان کو مختلف بین الاقوامی فورم سے جوڑنا ہے. ڈاکٹر عبدالستار شیخ بچوں میں دل کی بیماریوں کے ماہر ہیں, اور پاکستان کے نیشنل انسٹیٹیوٹ آف کارڈیو ویسکولر ڈیزیزز یعنی NICVD میں پروفیسر کی حیثیت سے کام کرتے ہیں. ان کا یہ ایک پیشن ہے کہ جس طرح بھی ممکن ہو بچوں میں دل کی ان بیماریوں کو ختم کیا جائے جن کا فوری طور پر علاج ممکن ہے, یعنی اگر پیدائش کے فوراً بعد ان کی دیکھ بھال کی جائے اور ان کی سرجری کر دی جائے تو یہ بچے زندگی بھر صحت مند رہ سکتے ہیں. ان سے ہم خاص طور پر بات کریں گے ان سیٹلائٹ سینٹرز کے بارے میں جو پاکستان کے چھوٹے شہروں اور قصبوں کے ایک نیٹ ورک کو NICVD سے جوڑتے ہیں. ہمارے چوتھے مہمان یاسر شفیق صاحب ہیں جو ہیلتھ پالیسی کے ایک ماہر ہیں, اب اس وقت PhD کر رہے ہیں. وائٹل پاکستان نامی NGO سے ان کا تعلق ہے. اس کے علاوہ یہ گاوی کے رکن ہیں جو دنیا بھر میں ویکسینز کی فراہمی میں ایک بہت ہی اہم مقام رکھتی ہے. اس سے پہلے کہ ہم گفتگو کا آغاز کریں ایک مختصر بریک لیتے ہیں تاکہ آپ نوٹ کر سکیں کہ ہمارے ان پروگراموں کو آپ ہماری ویب سائٹ پر کس طرح سن سکتے ہیں.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے VOA اردو کی ایپ جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے.
ڈاکٹر علی فیصل, آپ مجھے تھوڑا سا اگر کوئی چیز جو ہے مس ہو گئی ان ماہرین کے بارے میں ہمیں کہنی چاہیے تھی تو آپ وہ کہیے, پھر ہم صحت پہ بات کریں گے.
جی بہت شکریہ شہناز آپ کا, اور بس میں پہلے تو ڈاکٹر نصرت کے متعلق بتانا چاہوں گا کہ ڈاکٹر نصرت کا میں جب انٹرنشپ کر رہا تھا, ہاؤس جاب کر رہا تھا, ڈاکٹر نصرت فاروقی میری پہلی استاد تھی, وہاں پہ ریزیڈینسی کر رہی تھی یورولوجی کے اندر. وہاں سے انہوں نے ہمیں جو بھی کام ہم پبلک سروس کر رہے ہیں جو کر رہے ہیں انہوں نے ہمیں ہیلپ کیے, گرو کیا. اس کے ساتھ ساتھ دوسری چیز میں آپ کو بتانا چاہوں گا وہ یہ کہ ایک بہت امپورٹنٹ جس کو ہم کہتے ہیں گاوی, گلوبل الائنس آف ویکسین انیشیٹو, اس میں پاکستان کی جو سول سروسز آرگنائزیشن ہے CSOs ہیں ان کو لیڈ کرتے ہیں, اور یہ اعزاز ہے میں سمجھتا ہوں کہ یاسر کے پاس ایک یونیک اعزاز ہے ایز اے فارماسسٹ تو پبلک ہیلتھ فزیشین. جیسے آپ نے بتایا تھا کہ انہوں نے بہت کام کیا, وہ خود بھی بتائیں گے.
بالکل ڈاکٹر فیصل, اصل بات یہ ہے کہ ڈاکٹرز تو ظاہر ہے کہ ہزاروں کی تعداد میں ہیں اور سبھی قابل قدر کام کرنے کی کوشش کرتے ہیں, لیکن کچھ لوگ ہیں جو بالکل مطلب جن کا یونیک ہوتا ہے کام. تو اس وقت بات کرنا چاہ رہے ہیں ہم کہ ظاہر ہے بہت سارے صحت کے جو پروگرام ہیں اور جو وسائل ہیں وہ سب متاثر ہوئے کووڈ کی وجہ سے، کیونکہ توجہ بھی ادھر رہی، پھر یہ کہ ہاسپٹلز میں انفیکشن کے ڈر سے بہت سی دفعہ کوئی سوائے اس کے ایمرجنسی جو سرجریز تھیں امریکہ میں تو تقریباً ساری ختم ہو گئی تھیں، حتیٰ کہ کینسر کی بھی سوائے اس کے کہ ان کی انتہائی ضرورت ہو. تو میں ڈاکٹر فیصل آپ سے کہوں گی کہ یونائیٹڈ نیشنز کی بہت سی رپورٹوں میں اس پر تشویش کا اظہار کیا گیا ہے، ڈبلیو ایچ او کی بھی، تو بتائیے تھوڑا سا ہمیں کہ پاکستان میں جو صحت کے پروگرام ہیں بچوں کے ان پر کیا اثر پڑا؟
یہ بہت سینسیٹیو میٹر ہے شناز. کافی عرصہ ہم میرے خیال ہے کہ یہ مارچ سے پاکستان میں اسٹارٹ ہوا تھا، فیبری کے لاسٹ سے اور مارچ کے شروع کے اندر جب ہم نے اسمارٹ لاک ڈاؤن کا اسٹارٹ کیا تھا. سب سے امپورٹنٹ چیز جو کہ بچوں کی صحت کے لیے نظر انداز ہوئی وہ ویکسینیشن تھی، جس کو ہم روٹین امیونائزیشن کہتے ہیں. کافی ہزاروں لاکھوں کی تعداد میں بچوں کی روٹین امیونائزیشن متاثر ہوئی، جس کی وجہ سے اپیرنٹلی یہ اچھی بات ہے کہ ابھی تک کوئی آؤٹ بریک نہیں ہوا. اس کی ایک بڑی وجہ یہ بھی ہے کہ انٹرمنگلنگ بہت کم ہوئی ہے، لیکن ایک بہت زیادہ کیوٹک سچویشن ہوئی ہے جہاں ڈیمانڈ جو ہے بہت زیادہ لوگوں کی تھی اور ہم پوری نہیں کر پائے. دوسرے کہ لوگ تھوڑے سے ڈرے ہوئے بھی تھے، پیرنٹس بہت ڈرے ہوئے تھے بچوں کو گھروں سے نکالنے کے لیے. ایک سوسائٹی کا جو امپیکٹ تھا جس میں ہم دیکھ رہے تھے کہ بڑوں کے اندر یہ خاص بیماری ہو رہی تھی، خاص طور پہ جن کے اندر کوئی کو موربڈز ہوں، لیکن بچے الحمدللہ کافی سیف رہے. اور یہ میڈیکل سائنس نے ثابت بھی کیا ہے کہ یہ کووڈ 19 جو ہے یہ بڑوں کو اندر زیادہ اثر انداز کرتی ہے. بچے کافی زیادہ پروٹیکٹڈ رہے. میں خود بھی انفیکشس ڈیزیز کے شعبے سے وابستہ ہوں، میں نے بہت سارے بچوں کا علاج کیا ہے کووڈ کے، لیکن میں نے کوئی بہت سک بچہ نہیں دیکھا. اور بچے الحمدللہ آتے تھے اور جلدی سے صحت یاب ہو کے گھر چلے جاتے تھے. سو پہلا جو شعبہ اگر آپ مجھ سے پوچھیں تو وہ بالکل یہی ہے جس کے اندر امیونائزیشن کہتے ہیں ہم، جس کی وہ متاثر ہوئی. دوسرے میں اگر آپ کہیں بچوں کی گروتھ، وہ بہت زیادہ نظر انداز ہوئی ان ٹرمز آف کوگنیشن، ان ٹرمز آف ڈیولپمنٹ. جو اسکول بند ہوئے تو وہ بہت زیادہ سیکھ نہیں سکے، جس کی وجہ سے ان کے اندر جو نان کمیونیکیبل ڈیزیزز ہیں جیسے اوبیسٹی ہو گئی، جیسے بلڈ پریشر بڑھ گیا، جیسے کہ ڈپریشن کا شکار ہو گئے، والدین بھی گھروں میں تھے، اس کے ساتھ ساتھ ٹی وی کا ٹائم بڑھ گیا، اسکرین ٹائم بڑھ گیا، جو نان کمیونیکیبل ڈیزیز جو کہ بچوں میں ہم یوزلی نہیں دیکھ رہے ہو رہے ہوتے وہ دوسرے نمبر پہ آنے لگے. تیسرا اگر ایک عام فینومینا ہم دیکھے جائے کہ جس سے ہم تھوڑا سا پروٹیکٹ رہے وہ یہ کہ لوگ گھروں سے باہر نہیں نکلے تو ان کو وہ بیماریاں جو کہ عام طور سے گھروں سے باہر نکلنے اور انٹرمنگل ہونے سے ہوتی ہیں، جیسے کہ ریسپیریٹری پرابلم، جیسے کہ ڈائریا، جیسے کہ ٹائیفائڈ، اس سے ہم زیادہ بچے رہے.
تو میں ڈاکٹر نصرت فاروقی آپ سے اب پوچھوں گی کہ ایک تو آپ کے اپنے شعبے میں یعنی یورولوجی کے شعبے میں آپ نے بچوں میں کووڈ 19 کے کیا اثرات دیکھے، اور پھر خاص طور سے آپ کا جو ایک آپ کی این جی او ہے الفت کے نام سے جو 700 سے زیادہ بچوں کی سرجریز کروا چکی ہے مفت، اس کے بارے میں بات کریں گے. لیکن پہلے آپ کن شعبوں میں آپ سمجھتی ہیں کہ خاص طور پہ اب توجہ مرکوز کرنے کی ضرورت ہے؟
ایکچولی میں ایڈلٹ یورولوجسٹ ہوں، سو بچوں سے ڈائریکٹ لنک تو میرا نہیں رہا. I was lucky enough to lead the program at Expo Center, جو ہمارا آئسولیشن سینٹر بنا تھا. اس میں اگر ہم نے 1200 پیشنٹس ایڈلٹ ایڈمٹ کیے تو اس ایڈلٹ پاپولیشن سے آئی تھنک ہم نے کوئی 7 یا 10 بچے ایڈمٹ ہوئے ہوں گے کووڈ کے. دس واز اونلی فار کووڈ پیشنٹس. سو اس میں وہ سارے بچے جیسے علی نے کہا میں ان سے بالکل اتفاق کروں گی کہ بچوں میں زیادہ اس کا تناسب ایک تو کم رہا اور بچوں میں بھی شدید طور پہ اس کا رسپانس نہیں آیا، تو بچے الحمدللہ کافی محفوظ رہے اس سے.
اچھا، اور ابھی آپ کے پروگرام کی طرف آتے ہیں الفت کی طرف، لیکن پہلے ڈاکٹر عبدالستار شیخ صاحب. ڈاکٹر صاحب یہ بتائیے مجھے آپ کے ظاہر ہے کہ دل کی بیماریاں جو ہیں ان کی جو سرجری ہے، آپ بچوں کے دل کی بیماریوں کے ماہر ہیں، تو اس میں کیا ایسا ہوا کہ اتنا آپ کے ہاسپٹل میں اس قدر برڈن تھا کہ بچوں کی صحت کے دیگر مسائل پر آپ لوگ توجہ نہیں دے سکے یا اس طرح کی صورتحال نہیں تھی؟
ہاں، جیسے کہ آپ نے دیکھا ہوگا کہ کووڈ کے دوران جو بچے تھے جن کو بیسیکلی دل کے مسائل تھے، تو کووڈ میں ہم لوگوں نے ایک چیز دیکھی کہ کووڈ کے ساتھ دل کی ایسوسیشن یا سمجھے کہ دل کی کمپلیکیشن کے کیسز بھی ہم لوگ نے دیکھے جو کافی تعداد میں تھے، جس پہ ہم لوگوں نے ڈبلیو ایچ او کے ساتھ کام کیا جس میں آخان کی ٹیم شامل تھی، وہاں سے ہمارے دوست تھے، این ایس یو ڈی سے ہم لوگ تھے اور چلڈرن ہاسپٹل سے اور دوسری جگہوں سے مل کے ہم لوگوں نے کام کیا. کوئی ہم لوگوں نے 40 کے قریب وہ کیسز دیکھے جو بچے کووڈ کی وجہ سے دل کی بیماریوں میں، جسے ہم کہتے ہیں کہ بعد میں دل کی بیماریاں یا اکوائرڈ ہارٹ ڈیزیز ڈیولپ ہوئی، زیادہ تر ان میں دل کافی بچوں کا کمزور ہو گیا, لیکیج شروع ہو گئی, یا ان کی جو نسیں ہوتی ہیں وہ خراب ہو گئی, یا دل کے گرد پانی آ گیا. اور یہ کمپلیکیشن ہم لوگوں نے اس پر نوٹ کی جب کووڈ ہو چکا تھا بچوں کو, اور اس کو کچھ ہفتے گزر چکے تھے. تو یہ ایک قسم کی سیریس کمپلیکیشن تھی. اس میں یہ کہ ڈیتھ ریٹ یا کمپلیکیشن ریٹ زیادہ ہوتا ہے اگر ان کو ٹائملی ٹریٹ نہ کیا گیا. اسٹارٹنگ میں تو کسی کو پتا نہیں چلا, ہر کوئی اس کو سمجھے کہ اور کوئی ڈیزیز سمجھ رہا تھا. بعد میں جب انٹرنیشنلی سب نے آئیڈینٹیفائی کیا تو ڈبلیو ایچ او والوں کے ساتھ ہم لوگوں نے کام شروع کیا, اور ہم لوگوں نے 40 کیسز پاکستان سے رجسٹرڈ کیے, ان کو ٹریٹ کیا. اور ماشاء اللہ سے یہ کہ جب وہ ہمیں سب کو پتا چل گیا تو ہم لوگوں نے اویئرنیس کے لیے آن لائن ویبینارس بھی کیے, سب لوگوں نے مل کے ڈبلیو ایچ او کو بھی انوالو کیا, جو ہماری پاکستان پیڈیاٹرک ایسوسیشن ہے ان کو انوالو کر کے اویئرنیس اسٹارٹ کی کہ وہ بچے جن میں آپ کو لگے کووڈ ہوا ہو یا کووڈ کے لائک سمپٹمس ہو چکے ہوں پہلے کچھ ہفتے پہلے, بعد میں اگر آپ کے پاس کچھ مخصوص نشانیوں کے ساتھ آتے ہیں تو فوراً آپ ان کو کارڈیولوجسٹ کے پاس بھیجیں. کیونکہ جیسے ہی جلدی سے ہم اس کو ڈائگنوسس کر رہے تھے, اتنی جلدی ٹریٹمنٹ شروع کر رہے تھے, تو ان کی آؤٹ کم بہتر تھا, دل ریکور ہو جاتا تھا, چیزیں بہتر ہو جاتی تھی. تو وہ ہم لوگوں نے ڈبلیو ایچ او کے ساتھ کام کر کے ہم لوگوں نے امریکن ہارٹ ایسوسیشن کا جرنل میں پبلش کروایا ڈیٹا, ملٹی کنٹری لیول پہ اسٹڈیز تھی تو وہ پبلش ہو گیا. دوسرا ہماری اسٹڈیز چل رہی ہے جس میں ہم دیکھ رہے ہیں کہ جن کو دل کے مسائل تھے اور کووڈ کے دوران وہ نگلیکٹ ہوئے ہیں, نگلیکٹ اس لیے ہوئے کہ وہ زیادہ تر ٹرانسپورٹ کا مسئلہ تھا, ہمارے زیادہ تر بچے ڈسٹل ایریاز میں رہتے ہیں یا فیملی اویئرنیس نہیں ہوتی یا وہاں پہ کہ وہ فائنینشل ایشوز ہوتے ہیں تو وہ ریچ نہیں کر پا رہے تھے. تو ہم لوگوں نے یہ کیا کہ اویئرنیس اسٹارٹ پروگرام اسٹارٹ کیا کہ لوکل جو جنرل پریکٹیشنر ہیں آس پاس کے چھوٹے چھوٹے سٹیز کے یا گاؤں کے, ان کو یہ اویئرنیس دی کہ ہمارے جو سیٹلائٹ سینٹرز ہیں, جو ہم لوگوں نے سیٹلائٹ سینٹر یا ہاسپٹلس ڈفرینٹ سٹیز میں بنائے, وہاں تک آپ بچے کو پہنچا دیں.
ڈاکٹر شیخ آپ سے میں بھی دوبارہ آپ کے پاس آتی ہوں, پہلے ہم تھوڑی سی بات کر رہے ہیں یاسر شفیق صاحب سے. جی یاسر صاحب, تھوڑا سا آپ ہمیں اب بتائیے کہ ظاہر آپ کا کام اس لحاظ سے بڑا اہم ہے کہ اس میں ایک رابطے کا کام بھی آپ کا, تو کچھ تھوڑی تفصیل بتائیے.
تو بہت ساری چیزیں علی فیصل آلریڈی پوائنٹ آؤٹ کر چکے ہیں کہ کس ٹائپ کے چیلنجز جو تھے وہ فیس کیے. تو ہی رائٹلی سیڈ کہ جو ایمونائزیشن ہے, ایمونائزیشن سروس سے جو روٹین ایمونائزیشن ہے جس میں آپ بچے کو 5 سال تک کے کم عمر بچوں کو آپ حفاظتی ٹیکے لیتے ہیں لگاتے ہیں اور آپ پریونٹیبل ڈیزیزز کو اوائڈ کرتے ہیں اور بہت ساری مورٹیلٹی کو ریڈیوس کرتے ہیں. تو کراچی کے اندر اگر ہم صرف بات کریں تو تقریباً 50% بچے جو ہیں وہ یہ پورا جو لاک ڈاؤن کا سلسلہ شروع ہوا 23 مارچ سے آن ورڈ, تقریباً 50% بچے جو ہیں وہ اپنے روٹین ایمونائزیشن کے وزٹ جو ہیں وہ پرفارم نہیں کر سکے. صرف کراچی کے اندر ڈیلی بیسس پہ تقریباً 2500 سے 2700 بچے جو ہیں وہ مس ہوئے ہیں. اس میں بہت سارے فیکٹرز تھے. ایک تو جب یہ لاک ڈاؤن شروع ہوا تو ہم بہت سارے لوگ جو ہیلتھ سروسز جو کمیونٹی لیول کے اوپر کام کر رہے ہیں ہم تیار نہیں تھے. اس میں گورنمنٹ کے لوگ بھی شامل ہیں, سی ایس او بھی شامل ہیں. ہمیں تو اپنے آپ کو تیار کرنے کے لیے, اپنے ورکر کو ٹرین کرنے کے لیے, ایس او پیز کو کہ وہ فالو کر سکیں سوشل ڈسٹینسنگ کے حوالے سے, اور پھر ایجوکیشن کیا پرووائڈ کرنی ہے کمیونٹی لیول کے اوپر کہ لوگوں کے اندر جو یہ کووڈ کا خوف ڈیولپ ہوا ہے جو کہ جینوئن ہے, اس کو ہم کس طرح سے پریونٹ کر سکتے ہیں اور کس طرح سے ان کو راغب کر سکتے ہیں کہ وہ واپس ان سروسز کی طرف آئیں. یہ ایک کی فیکٹر تھا جو کمیونٹی لیول کے اوپر جتنی بھی سی ایس اوز ہیں, جو گورنمنٹ کے لوگ کام کر رہے ہیں, تو کس طرح سے ہم سب نے مل کے جو ہے وہ گراؤنڈ لیول کے اوپر بھی مل کے کام کیا. ایک چیز جو ہم نے ایکسپیرینس کی وہ یہ تھی کہ چونکہ لوگوں کے ذہن میں خوف تھا تو حفاظتی ٹیکے جو ہیں ان کے حوالے سے ایک چیلنج ہمیشہ سے رہا ہے کہ اس کی ڈیمانڈ جو ہے وہ لو ہے. ہم جو ایک آپٹیمل کوریج اچیو کرنا چاہتے ہیں وہ ہمیں ہمیشہ چیلنج ہوتی ہے کمیونٹی لیول کے اوپر. تو ان کے لیے کس طرح سے کاؤنسلنگ مٹیریل ڈیولپ ہونا چاہیے, ان کو کس طرح سے راغب کریں آپ دوبارہ سے حفاظتی ٹیکوں کے حوالے سے. تو یہ ایک چیلنج تھا جو ہم گورنمنٹ کے ساتھ مل کے, ای پی آئی کے لوگوں کے ساتھ مل کے, سی ایس اوز ساری جو ہیں وہ مختلف علاقوں کے اندر کام کر رہی ہیں.
بہت شکریہ. اور میں اب آپ سب سے یہ جو ابھی بات ہوئی اس میں مزید ظاہر سوالات ہیں, تو لیکن پہلے ڈاکٹر نصرت اب تھوڑا سا آپ مجھے بتائیے کہ آپ کی جو این جی او ہے الفت کے نام سے, کیونکہ کووڈ کے دوران سرجریز جو ہیں کم ہو گئیں, تو کیا اس دوران آپ لوگوں نے کی جو ضروری تھیں یعنی ایمرجنسی کی جو تھیں, یا بالکل ختم ہو گئیں تھیں سرجریز مارچ کے بعد سے؟
جو ایمرجنسی میں کرنی پڑی ہمیں وہ تو ہم نے کی, ادروائز سارے لوگ ڈرے ہوئے تھے, ہاسپٹلس میں بھی رش کم تھا اور ہم لوگ انیشلی جب پیک تھا کووڈ کا تو ہاسپٹلس میں بھی خالی ایمرجنسی کام ہی ہو رہا تھا, الیکٹیو کام نہیں ہو رہا تھا. वो बच्चे जो इंतजार कर सकते थे फिर हमने उनको वेट कराया और अब हमने दोबारा शुरू किया और अल्हम्दुलिल्लाह बच्चे हो रहे हैं ऑपरेट।
तो जाहिर है कि एक बहुत ही अहम इदारा है आपका गैर सरकारी, तो थोड़ा सा बताइए कि कैसे शुरू कैसे हुआ। आप फाउंडिंग मेंबर हैं, आप और डॉक्टर अली दोनों, उनसे अभी मैं बात करती हूँ, लेकिन पहले आप बताइए कि ख्याल कैसे आया और फिर फंडिंग वगैरह कहाँ से मिलती है आपको।
राइट, तो ये ख्याल अल्लाह की तरफ से आया, हमने ना सोचा था ना कोई प्लान किया था। वन ऑफ माई को फाउंडिंग मेंबर वॉज पोस्टेड इन स्वात और उनके पास एक बच्चा था जो कि सिविलियन ड्राइवर का बच्चा था, 3 साल 3.5 साल का। उन्होंने फोन किया और कहा कि जी ये बच्चा है, बाप रो रहा है कि इसका इलाज नहीं हो सकता। पता चला दिल में सुराख है, तो फिर एक ही में पता किया। उस वक्त काफी सारे पैसे लगते थे, 50% डिस्काउंट मिला। मैंने 5 दोस्तों को, उस वक्त तो पैसे मांगने भी नहीं आते थे, अब तो हम काफी ट्रेन हो गए इस फील्ड में भी, तो 5 दोस्तों को मैसेज किया, आधे घंटे में पैसे जमा हो गए, वो बच्चा आया, इलाज कराया और चला गया। और हमने उसके बाद ये रियलाइज किया कि ये तो बड़ा आसान काम था कि किसी से पैसे ले लें और किसी का इलाज करा दें। 3-3.5 महीने हमने इस पर डिबेट किया और फिर हमने अपनी उल्फत बनाई। एक्चुअली उल्फत इज ULPHAT, स्टैंड फॉर यूनिफाइड लाइसेंस फॉर प्रमोशन ऑफ हेल्थ एंड एडवांस ट्रीटमेंट। सो इसको फिर हमने 2009 में रजिस्टर कराया। मेन ऑब्जेक्टिव यही था कि वो जितने कॉम्प्लिकेटेड या कॉम्प्लेक्स सर्जिकल कंडीशन है हम उनका इलाज कराएं उन बच्चों का, बिकॉज एक तो माँ बाप को उसके बारे में ज्यादा नॉलेज नहीं होती, फिर इलाज इतना महंगा होता है कि वो उनको पता चल भी जाए कि इलाज कराना है तो वो नहीं करा पाते। सो अल्हम्दुलिल्लाह 11 साल हो गए और हम इसी मिशन के साथ चल रहे हैं कि कोई एक बच्चा भी पाकिस्तान में कॉम्प्लेक्स सर्जिकल डिजीज के साथ अनट्रीटेड नहीं रहना चाहिए।
तो कोई खास चैलेंज जो इस दौरान मार्च के बाद से, जबकि कोविड जो है बहुत फैल गया, तो उसके बाद से आपने खास तौर पे फेस किया हो सर्जिकल प्रोसेस में?
अल्हम्दुलिल्लाह ऐसा हमें कोई प्रॉब्लम फेस नहीं करना पड़ा। ये है कि जो बच्चे इलेक्टिव थे और माँ बाप इंतजार कर रहे थे उनको हमें थोड़ा सा इंतजार कराना पड़ा, मगर वो सब समझते हैं कि इंतजार करने में बेहतरी है, जब हॉस्पिटल खुलेगा और इलेक्टिव काम शुरू होंगे तो जाहिर है उनकी बारी भी आ जाएगी। सो अल्हम्दुलिल्लाह ऐसा हमें कोई चैलेंज फेस नहीं करना पड़ा। जहां तक फंडिंग की बात है तो हमारी पूरे पाकिस्तान में फ्रेंड्स हैं और अब चूंकि इतना लंबा अरसा हो गया ये काम करते हुए, तो रमजान से एक महीने पहले से मैसेजेस हम करना शुरू कर देते हैं और फ्रेंड्स एंड फैमिली ही हमारे मेजर डोनर्स हैं।
अच्छा। अब डॉक्टर अली फैसल, क्योंकि आप बच्चों की बीमारियों के बाहर हैं और एक ऐसे हॉस्पिटल में है जो एक नुमाया उसका मकाम है, तो आप थोड़ा सा बताइए चैलेंजेस के बारे में कि क्या आपको नजर आते हैं कि कोविड ने क्या चैलेंज पैदा किए हैं। क्योंकि देखिए जो चंद महीने में नुकसान हुआ है वो नुकसान तो चंद महीने में हुआ है, लेकिन उसे पूरा करने में बरसों शायद लग जाएंगे। तो सबसे ज्यादा जो है संगीन चीज आपको क्या नजर आती है आने वाले दिनों में?
जो मुख्तलिफ औकात में हमारे पास चैलेंजेस रहे हैं वो बच्चे हैं जिनकी कुछ अद्वियात चलती रही हैं, जैसा कि वो बच्चे जिनको अस्थमा है या वो बच्चे जिनको ट्यूबरक्लोसिस है या वो बच्चे जिनको डायबिटीज है या हाइपरटेंशन है, जिनकी दवाइयां मुस्तकिल और लंबे अरसे के लिए चलती हैं और मुस्तकिल चलती रहती हैं। जब कोविड का सिनेरियो आया तो वो बच्चे अपने जो रेगुलर फिजिशियन है उनसे मुलाकात नहीं कर पाए। उसकी वजह ये थी कि एक स्मार्ट लॉकडाउन का इस्तेमाल किया हुआ था, कुछ मखसूस अस्पताल काम कर रहे थे, कुछ मखसूस फार्मेसी काम कर रही थी, लेकिन बहुत से गवर्नमेंट ने उस वक्त फैसिलिटेट किया, ऐसे इदारों के साथ मिलकर काम किया कि जो है किसी तरीके से दवाइयां पहुंचा सके ऐसे मरीजों को या उनको फैसिलिटेट किया जा सके। सो पहला तो मसला उन मरीजों के साथ आया और उनके वालदैन के साथ आया। दूसरा जो है वो कम्यूट का बहुत बड़ा प्रॉब्लम था, जैसे कि अगर हमारे मरीज कराची में दूर मकान पे रहते हैं या कराची से बाहर रहते हैं और वो कराची में आके हमें दिखाते हैं, तो वो जो कम्यूट का प्रॉब्लम है वो एक दूसरा बड़ा चैलेंज था। उसका अंदाजा हमने इतना लगाया कि हम उनको टेली क्लिनिक स्टार्ट कर दी, हमने उनको व्हाट्सएप क्लिनिक स्टार्ट कर दी, वीडियो कॉल पे ले लिया, लेकिन अपेरेंटली आपको पता है कि जो वालदैन है जब तक वो अपने मालिज को अपने बच्चे को नहीं दिखाए तो वो सेटिस्फेक्शन नहीं रहती, और मालिश पर भी जब तक बच्चे को हाथ नहीं लगाए, प्यार नहीं करे और उसको एग्जामिन नहीं करे उसके पास भी वो सेटिस्फेक्शन नहीं रहती। तो वो एक पेचीदगी का मसला था जो कि शुरू के 4 महीने में तो बहुत ज्यादा रहा, और जैसे ही स्मार्ट लॉकडाउन खत्म हुआ थोड़ा सा फीजिबिलिटी मिली, रिलैक्सेशन मिली, लोगों ने फौरन से आने के बाद अस्पतालों का रुख किया। और अगर अब देखें तो अस्पताल हमारा जो है उसमें क्लिनिक के जो औकात है हम बड़ी बहुत मुश्किल से मैनेज कर पा रहे हैं लोगों को सोशल डिस्टेंसिंग के साथ दूर दूर रखने में। तीसरा जो बड़ा चैलेंज मुझे लगता है वो इस जमाने में रहा गवर्नमेंट के लेवल पे और प्राइवेट सेक्टर के लेवल पे बच्चों को और फैमिलीज को सोशल डिस्टेंसिंग और मास्क की हिदायत करने का रहा, हैंड वॉशिंग का रहा, लेकिन मुझे लगता है कि किसी हद तक हम तो कामयाब रहे लेकिन बहुत हद तक जो है हम उसमें मुकम्मल कामयाब नहीं हो सके और वही इम्पैक्ट जो है आता रहा अब उन बीमारियों के साथ जो बच्चे हमारे पास आ रहे हैं। आखिरी जो वो है इम्यूनाइजेशन का, वो वैक्सीन जो कि अभी अभी जो है जिन बच्चों को नहीं लगी, जैसे कि खसरे की वैक्सीन, आपको पता है खसरे की अगर वैक्सीन नहीं लगे बच्चों के अंदर आप प्रोटेक्टिव नहीं होते, ना सिर्फ ये बल्कि कम्युनिटी में बहुत ज्यादा यानी 100 में से अगर 95 बच्चों को खसरे की वैक्सीन लगे तो वो बाकी 5 बच्चे प्रोटेक्टेड हो गए, वरना प्रोटेक्शन नहीं आती। तो एक बहुत बड़ा मसला जो अभी हम एक्सपेक्ट कर रहे हैं वो हो सकता है हमारे पास, अल्लाह हमें आसानी करे इसके अंदर, वो वैक्सीन प्रिवेंटेबल डिजीजेस जो कि रिवर्स हो सकती है, जिसमें डिस्थेरिया है यानी कि खतरनाक है, काली खांसी है, खसरा है और तपेदिक टीबी जिसका खास तौर पे लोग क्योंकि घरों में रहे हैं, एक्सपोजर ज्यादा घरों के अंदर रहा है तो एक पॉसिबिलिटी ये भी है।
डॉक्टर दुस्सता शेख साहब, आपका इदारा जो है वो इस तरह से बहुत ही आम है कि पूरे पाकिस्तान से आप मरीजों को लेते हैं, न सिर्फ पाकिस्तान से बल्कि पाकिस्तान के अलावा करीबी जो मुल्क हैं अफगानिस्तान, वहां से भी मरीज आपके पास आते हैं। तो ये जो कम्यूटिंग की बात की डॉक्टर अली ने, तो आपने जो ये सैटेलाइट सेंटर्स, अब मैं चाहूंगी कि उसके बारे में आप हमें बताएं और किस तरह आपने जोड़ा मरीजों को जो दूर दराज इलाकों में है ताकि वो भी इस्तेफादा कर सकें आपके अस्पताल की सर्विसेज से।
उसके लिए ये है कि 2017 से पहले सिर्फ हमारे पास NICU कराची में था और हम ऐसे विजिट पे गए थे लाड़काना की तरफ, तो वहाँ पे फर्स्ट टाइम जो हमने देखा कि वहाँ पे बहुत सारे पेशेंट थे और इतने पेशेंट थे जो कि अनडायग्नोज थे या फर्स्ट टाइम आ रहे थे, दूसरे सेंटर्स थे, दूसरी सिटीज थे, वहाँ भी वैसे बहुत सारे पेशेंट थे, लोकल लेवल पे ट्रीट हो रहे थे जो जाहिर वहाँ पे स्पेशलाइज सेंटर्स नहीं थे तो मिसमैनेज भी हो रहे थे, कॉम्प्लिकेशन भी हो रही थी जब तक वो टर्शियरी केयर या मेन सिटी तक पहुंचते। तो उसमें ये था कि वहां का हम लोगों ने डेटा कलेक्ट किया तो पता चला कि वो पेशेंट जिनको प्राइमरी केयर चाहिए, जिनको इमरजेंसी की सूरत में ब्रीच करना होता है टर्शियरी केयर तक, वो नहीं कर पा रहे थे और मॉर्टलिटी बहुत ज्यादा हो रही थी, स्पेशली वो जो बच्चे होते हैं जो न्यू बॉर्न होते हैं, सस्पेशन होता है कि ये बच्चा दिल का मरीज है और सीरियस टाइप ऑफ मर्ज है जिसको डायग्नोस करना बहुत जरूरी है, अदरवाइज कॉम्प्लिकेशन डेवलप होगी और कोई ना कोई मॉर्टलिटी और मॉर्बिडिटी होगी, तो उन बच्चों का बहुत नुकसान हो रहा था और वो बच्चे नहीं पहुंच पा रहे थे। तो इसमें ये हुआ कि हमारी जो बोर्ड ऑफ डायरेक्टर्स से उन्होंने आपस में डिसाइड करके गवर्नमेंट से हेल्प लेके सबसे पहले एक सेंटर ला कर हमें स्टार्ट किया कि हम ट्रायल बेस पे देख लेते हैं कि क्या है। जब हमने स्टार्ट किया 2017 में तो वहां पे बड़े होते हैं उनको तो फायदा हो रहा था कि कोई हार्ट अटैक की सूरत में विद इन 90 मिनट्स पहुंचना होता है तो आउटकम बेहतर होता है, 90 मिनट्स के बाद अगर पहुंचे तो कॉम्प्लिकेशन होती है, आउटकम पूरा होता है, उनको तो फायदा हो रहा था 100%। जो उससे ज्यादा फायदा हुआ वो उनको हुआ जो हम लोगों ने देखा कि वहां पे जो बच्चे आ रहे थे वो आ रहे थे जो 80-90% जिन्होंने कभी दिखाया ही नहीं था, जिनको पता ही नहीं था कि दिल का मर्ज तो है कौन से किस्म का है, बस ये कि उनको फिजिशियन ने ऑस्कल्टेशन में सुन के महसूस करके बताया था आपके बच्चे को दिल का मसला लगता है, मगर वर्कअप नहीं हुआ था, पता नहीं था, वो ऐसे ही सालों के सालों, कोई 10 साल का बच्चा था, कोई 15 साल का, तो हमारे पास 80-90% जब न्यू बच्चे थे जो फर्स्ट टाइम डायग्नोज हुए और उसमें 25% के करीब वो थे जो अपना समझे टाइम निकाल चुके थे, जिनको उस टाइम पे जब प्रेजेंट किया तो समझ नहीं कर सकते थे, ऑलरेडी उनकी कॉम्प्लिकेशन समझे कि एक लिमिट से ज्यादा क्रॉस कर चुकी थी, तो वो 25% ऐसे थे जिनको हम बचा सकते थे अगर वो टाइम से आ जाते हमारे पास। वहां पे पेशेंट शुरू किए तो हमें पता चला कि इंटीरियर एंड में हर सिटीज में इस तरह के बहुत सारे पेशेंट है थाउजेंड्स की तादाद में, क्योंकि पाकिस्तान में समझे कि हमारे पास 50-60,000 बेबीज बॉर्न होते हैं हर साल दिल के मर्ज के साथ, तो हर साल वो समझे कि जमा होते जा रहे थे। तो एक सेंटर के बेसिस पे हम लोगों ने फिर देखा कि नहीं, इस तरह के सेंटर्स बाकी सिटीज में होना चाहिए, उस पर यह सीधी बात है, एक पर्सनल एफर्ट्स भी होती है, एक गवर्नमेंट लेवल पे भी एफर्ट्स होती है, इसको हम लोगों ने अपना डेटा प्रेजेंट किया, उनको जो ट्रीटमेंट दी थी पेशेंट को उसका आउटकम प्रेजेंट किया, तो उन्होंने कहा कि जो ड्रास्टिक फर्क है, ये इतना पेशेंट में डिफरेंस आ रहा है कि वो समझे कि हम लोग जो मॉर्टलिटी है अगर नॉर्मली हम समझे कि जो पेशेंट नहीं पहुंच पा रहा उसमें अगर 30-40% है तो उसको हम करके 2-3% पे लेके आए थे विद इन 90 मिनट्स या विद इन जो न्यूबॉर्न बेबीज थे वो हमारे पास आ रहे थे, उनको हम इको करके अर्ली मैनेजमेंट कर देते थे, उसके बाद फिर हम अपने टर्शियरी सेंटर में रेफर करते थे सर्जरी के लिए। मॉडल सेंटर जो लाखना में स्टार्ट हुआ उसके बाद हम लोगों ने सखर फिर खैरपुर हैदराबाद, टंडो मोहम्मद खान, मिट्टी, नवाब शाह बना लिए। उस 10 सेंटर्स के बेसिस पे आप समझे कि जैसे हमारे कराची सेंटर की कैपेसिटी है 1500 to 2000 पर मंथ हम बच्चे देख पाते हैं, उनका इको या सब चीजें कर पाते हैं, उसमें से तकरीबन समझे कि हम पर मंथ के हिसाब से 50 to 60 सर्जरीज कर रहे थे उन बच्चों की जिनको जरूरत थी। मगर जब वो सेंटर्स डेवलप हुए तो उन सेंटर्स पे जो हमारी कैपेसिटी हो गई समझे कि 4 times ज्यादा हो गई। वहां पे हम 7 to 8 thousand पर मंथ के हिसाब से बच्चे जो दिल के मर्ज से अमराज के साथ थे उनको देख रहे थे, उनका पूरा वर्कअप भी कर रहे थे। उसमें से हमारे पास 3 ऐसे सेंटर्स थे जिस सखर वहां पे प्रॉपर हॉस्पिटल हम लोगों ने बना लिया, जिस तरह कराची में नसीबी का फुल फ्लेज हॉस्पिटल है, इंक्लूडिंग वहां पे सर्जरीज, इंटरवेंशन, एंजियोप्लास्टीज और सब चीजें स्टार्ट कर दी। इस तरह टंडोमोहम्मद खान में इसी तरह हॉस्पिटल बनाया, हैदराबाद में बनाया और बाकी शहर में भी छोटे छोटे हॉस्पिटल्स बनाए। तो ओवरऑल हम लोगों ने ऐसे किया, पाकिस्तान में 50,000 न्यू बॉर्न्स पैदा होते हैं दिल के मर्ज के साथ। तो हमारे जो सेटेलाइट सेंटर्स जब डेवलप हुए टोटल, तो उसमें हम लोगों की अब कैपेसिटी है 70 to 80 thousand पर ईयर अब हम बच्चे देख लेते हैं डिफरेंट सेंटर्स में। इसका मतलब कि हम 50,000 अगर पूरे पाकिस्तान के फॉर एग्जाम्पल बच्चे हमारे पास आ भी जाते हैं ना, उसके अलावा भी हम 20-30 thousand देख सकते हैं। मगर जाहिर है हर सेंटर पे सर्जरी की फैसिलिटीज नहीं है, एंजियोप्लास्टी फैसिलिटीज नहीं है। इसमें हम लोगों ने फिलहाल ये किया कि जितने भी सेंटर्स सिटीज है सिंध में वहां तो सेंटर्स बन गए हैं, उसके अलावा जो छोटे छोटे गांव है वहां पे हम लोगों ने यूनिट्स बनाए हैं। एक समझे कंटेनर पे एक फुल फ्लेज जैसे क्लिनिक्स होती है, इमरजेंसी मैनेजमेंट की सब चीजें होती है, ताकि जो भी करीबी कोई भी पेशेंट हो जो विद इन 30-40 minutes में वहां रीच कर पाए, वहां पहुंचता है, उसको हम असिस्ट करके देख लेते हैं कि वाकई इसको अगर जरूरत है तो हम नियर बाय जो भी सेंटर होता है सेक्टर सेंटर या छोटा हॉस्पिटल या बड़ा हॉस्पिटल वहां पे हम पहुंचा देते हैं। और बलोचिस्तान है वहां पे ऐसे कोई सेटअप नहीं है, तो वहां के तकरीबन सब पेशेंट जो है स्पेशली बच्चे वो हमारे पास आते हैं। जैसे नियर बाय सेंटर उनको पड़ता है सखर, तो सखर हमारे लोअर पंजाब के तकरीबन पेशेंट वहां पे आ जाते हैं, बलोचिस्तान के आ जाते हैं। उसके अलावा केपी के और आउट ऑफ बॉर्डर्स भी जो पेशेंट होते हैं तो हमारी कोशिश ये होती है कि और उसको हम फ्री ऑफ कॉस्ट सर्विस प्रोवाइड करते हैं।
अच्छा।
उसको हम एक्सटेंड कर रहे हैं।
अब चलते हैं यासिर शफीक साहब के पास। यासिर साहब, आपसे खासतौर पर मैं, क्योंकि हेल्थ पॉलिसी आपका सब्जेक्ट है, आप मुझे ये बताइए कि पाकिस्तान में मुझे ऐसा लगता है कि सरकारी सतह से ज्यादा जो एनजीओज हैं उनकी वजह से हेल्थ सिस्टम जो है काम कर रहा है कराची में खासतौर से।
ये ख्याल आपका कुछ हद तक सही है और मैं इसमें जो CSOs हैं या NGOs हैं ये जो हैं बिल्कुल डीप रूटेड एरियाज के अंदर काम कर रहे होते हैं, ग्राउंड लेवल के ऊपर गली कूचों में काम कर रहे होते हैं, तो उनकी कम्युनिटी की जो रीच है वो बहुत अच्छी होती है और इस चीज को जो गवर्नमेंट के इदारे हैं वो बहुत अच्छे तरीके से यूटिलाइज कर भी रहे हैं और ज्यादा और अच्छे तरीके से कर सकते हैं। उसकी मेन वजह यह है कि इन एनजीओस को, इन सीएसओस को बहुत अच्छे तरीके से अंदाजा होता है कि कम्युनिटी जो है वो किस तरीके की है। जितनी भी सीएसओस हैं उनकी एक अच्छी स्ट्रेंथ ये होती है कि वो जब भी काम करते हैं किसी भी इलाके के अंदर, डिपेंडिंग ऑन के उनका नेचर ऑफ वर्क क्या है, वो वहां के लोकल्स को हायर करते हैं, तो जो उनके पास जितनी अच्छी नॉलेज होती है उस पर्टिकुलर एरिया की, सेहत के हवाले से, एजुकेशन के हवाले से और सोशल जो डिटरमिनेंट्स होते हैं उनके हवाले से, वो मेरे ख्याल से और शायद किसी इदारे के पास मुमकिन नहीं है। तो आपने सही कहा कि कराची में और स्पेशली पाकिस्तान में भी अगर आप ओवरऑल देखें तो CSOs और NGOs का बहुत अच्छा रोल है, रोल रहा है और होगा इन फ्यूचर भी। जितनी भी ये इदारे हैं ये गवर्नमेंट के साथ मिलके उनको सपोर्ट करते हैं और एक एडिड वैल्यू है इनकी।
अच्छा, अभी जैसे सत्तार शेख साहब बात कर रहे थे उससे ये अंदाजा हुआ कि जो छोटे कस्बे गांव जो है उनमें जाहिर है कि एनजीओ उस तरह मौजूद नहीं है और सरकारी सहूलतों का बेफुकदान है, तो अब ये आप ही के सेक्टर की बात करूंगी कि जो CSOs हैं, तो क्या आप लोग उन इलाकों में जो दूर अफ्तादा हैं जैसे नॉर्दर्न एरियाज हैं, कबायली इलाके हैं, तो वहां पर आप लोगों का क्या किरदार है?
तो बहुत सारी जो CSOs या NGOs जिनको आप कहते हैं, अगर आप उनकी ज्योग्राफिकल डिस्ट्रीब्यूशन देखें तो वो बहुत वाइडली स्प्रेड है और मेजॉरिटी का जो एम है वो डेफिनेटली या तो अर्बन स्लम्स हैं जहाँ पे हेल्थ इंडिकेटर्स जो हैं वो वर्स हैं इवन कंपेयर टू रूरल एरियाज, या तो वो किसी रूरल एरियाज के अंदर काम कर रही है या वो जो बिल्कुल नॉर्मल पॉपुलेशन होती है जो कि आज इधर हैं लोग, कम्युनिटी कल किसी और जगह पे मूव कर गई, तो बहुत स्प्रेड है CSOs की जो रेंज है वर्किंग की, और आई मस्ट से के CSO जो है वो इन इलाकों के अंदर बहुत वाइडली काम कर रही हैं, और वहां के एजुकेशन सेक्टर के अंदर भी काम कर रही हैं, हेल्थ सेक्टर में भी काम कर रही हैं, और सोशल सेक्टर में भी काम कर रही हैं।
अच्छा डॉक्टर नुसरत फारूकी, अब आप थोड़ा सा बताइए कि जो सर्जरीज होती हैं, उल्फत करवाता है जिन सर्जरीज को, तो उसमें सबसे ज्यादा कौन सी बीमारियां हैं, मतलब किन अमराज के लिए वो सर्जरी होती है बच्चों में?
देखिए कोई भी कॉम्प्लेक्स ऑपरेशन, तो हमारे पास जो सबसे ज्यादा कॉमन या जो सबसे ज्यादा तनासब है वो है दिल के मसलों का, दिल में सुराख जो पैदाइशी तौर पर बच्चों के होते हैं। और जैसे डॉक्टर अब्दुल सत्तार शेख ने कहा कि इतने सारे बच्चे पैदा होते हैं जिनको ये बीमारियां लाहक हैं, उसकी बहुत सारी वजूहात हैं, बच्चों में ये बहुत कॉमन प्रॉब्लम है। उसके अलावा फिर गैस्ट्रो इंटेस्टाइनल मैलफॉर्मेशन, तालू का ना जुड़ना या यूरिनरी प्रॉब्लम्स जो कि कॉम्प्लिकेटेड हो, अपेंडिक्स हर्निया नहीं, वो तो आसान सी चीजें वो हो जाती हैं, लेकिन जो कॉम्प्लिकेटेड ऑपरेशन हैं उनको हम बेसिकली कैटर करते हैं।
मैं बस यहाँ पे डॉक्टर नुसरत की बात एक ऐड करूंगा कि बच्चों की जो दिल की सर्जरी है वो दो किस्म की होती है, एक होती है वो बच्चे जो कि नीले पैदा होते हैं, एक होती है वो बच्चे जो कि पिंक पैदा होते हैं। जो कॉम्प्लिकेटेड सर्जरीज होती है वो यूजी उन बच्चों की होती है जो कि नीले पैदा होते हैं, क्योंकि उनको अर्ली सर्जरी की जरूरत होती है, उनकी प्रॉब्लम कॉम्प्लेक्स होती है, और कभी कभी उनको एक प्रोसीजर नहीं बल्कि मल्टीपल प्रोसीजर्स की जरूरत होती है। बाकी ऐसे बच्चों की सर्जरीज के अंदर कॉम्प्लिकेशन के चांसेस भी बहुत होते हैं, यानी कि हार्ट का एकदम कम या ज्यादा तेज चलना या हार्ट का ब्लॉक होना, ये इनकी सर्जिकल प्रॉब्लम्स के साथ साथ ऑपरेशन में भी ऐसी चीजें हो जाती हैं। डॉक्टर सरदार ने बहुत अच्छी बात की थी और वो ये कहा था कि 50 से 60 हजार बच्चे इस मुल्क में दिल के अमराज के साथ पैदा होते हैं, लेकिन अगर इसको इस हिसाब से देखा जाए कि क्या वो सारे के सारे बच्चे केटर हो सकते हैं, कि गिलगित बल्तिस्तान के अंदर कितने सेंटर हैं, बलूचिस्तान में कितने सेंटर्स हैं, पिशावर में कितने सेंटर्स हैं, तो अगर आप देखें तो मेनली ये सेंटर्स बड़े बड़े सिटीज के अंदर हैं जहाँ पे ऐसे फास्ट लंग एरिया कम्यूट का
बिल्कुल।
दूसरी बात मैं ये ऐड करना चाहूंगी कि हम सिर्फ ऑपरेशन कराने के बाद खुदाफिस नहीं कहते हुए अपने बच्चों को।
अच्छा,
तो जो पहला बच्चा था हमारा, हम आज भी उससे कॉन्टेक्ट में है, और हम ये चाहते हैं कि हमारे बच्चे जितने भी हैं ये ठीक होके स्कूल जाएं, पढ़ें लिखें और फिर एक मस्बत कंट्रीब्यूशन दें अपना सोसाइटी की तरफ। सो माँ बाप से हमारा कांटेक्ट रहता है, और अगर कभी साल दो साल के बाद उनको किसी और ऑपरेशन की जरूरत हो या उसी में कोई एनहांसमेंट करने की जरूरत हो तो हम उनको इस बात पे भी फैसिलिटेट करते हैं। तो ऐसा नहीं होता कि एक दफा ऑपरेशन कराने के बाद हम बच्चे को भूल जाते हैं। तो जो पहला बच्चा था हम आज भी उससे कांटेक्ट में हैं और वो उसका सारा जो एजुकेशनल फॉलोअप है हम वो भी उनसे लेते हैं। तो वो बच्चे जो एक दफा एक्सपोज होते हैं, जैसे 2010 में जो सैलाब आया था उसमें जब हमने काम किया तो हमें 6 कजन थे आपस में बच्चे, उन सबके दिल में सुराख था, और ये सुजावल ठट्टा सुजावल बाईपास पे टेंट सिटी बनी थी पाकिस्तान नेवी की, वहां पे हमने इन बच्चों को पिक किया था। आज भी जब हम उन बच्चों को बाकी बच्चों के दरमियान देखते हैं तो चूंकि वो एक्सपोज हुए थे शहर से और सफाई सुथराई के हवाले से, तो वो बच्चे दूर से नजर आते हैं कि वो साफ सुथरे भी होते हैं, उनकी पर्सनल हाइजीन भी बेहतर होती है। सो ये एक कंटिन्यूस प्रोसेस है हमारा बच्चों के साथ, जब एक दफा ताल्लुक बन जाता है तो फिर हम उनको साथ साथ लेके चलते हैं।
तो बच्चा कितना बड़ा है? जो पहला बच्चा था
13 साल का हो गया।
अच्छा, और पढ़ता है?
जी बिल्कुल, स्कूल जाता है।
अच्छा,
पढ़ता है।
तो डॉक्टर सत्तार, अब आपकी तरफ मैं आती हूँ, और आपका सरकारी अस्पताल है, आमतौर से लोग बात करते हैं, जाहिर है कि आपको पता है कि मीडिया को बहुत से लोग खत भी लिखते हैं, अपनी कहानियां भी सुनाते हैं, तो ये मुझे अंदाजा होता है कि गो के अस्पताल सरकारी है और जाहिर है कि वहाँ तमाम चीजें मुफ्त होनी चाहिए, लेकिन जब मरीज वहाँ जाते हैं तो उन्हें दवाएं वगैरह खुद खरीद के लानी होती हैं। तो चलिए, बहुत से लोग तो इस्तेआत रखते हैं, लेकिन मैंने देखा है सिविल अस्पताल के बाहर पूरे पाकिस्तान में लोग पड़े होते हैं बाहर अपने बिस्तर डाले हुए, जाहिर है कि उनका कोई ठिकाना नहीं होता, वो किसी गांव से आए होते हैं, तो मुझे समझ में नहीं आता कि फिर वो लोग अपनी दवाओं वगैरह का, जबकि दवाएं खासी महंगी हैं, खासतौर पर दिल से मुतालिक जो दवाएं हैं, मतलब क्या सरकारी तौर पर दवाएं नहीं दी जाती लोगों को?
NICU में ये पैटर्न नहीं है। NICU में ये होता है कि जो भी पेशेंट आता है उसको हम मेडिसिन हम फ्री में देते हैं, चाहे वो इंजेक्शन हो, टेबलेट्स हो, या कोई भी एक्सपेंसिव ट्रीटमेंट हो, उसमें हम कभी भी पेशेंट को लिख के नहीं दे सकते, ये अलाउड ही नहीं है NICU के किसी भी सेंटर में। ये समझे कि हमारे सेटअप में और बाकी गवर्नमेंट सेटअप में ये डिफरेंस है कि जहाँ पे हमें किसी किस्म की परमिशन नहीं है कि आप पेशेंट से कोई चीज आउटसाइड से मंगवाएं. उनको भी कहा होता है स्टार्टिंग में जब एडमिशन होती है कि आपने किसी को ना पैसे देने हैं, ना कोई आपने मेडिसिन के लिए पैसे देने हैं, ना प्रोसीजर के लिए पैसे देने हैं. इसके लिए पूरी फंडिंग हमें गवर्नमेंट करती है और वो उस हिसाब से हम ईयरली उनके पास अपना डेटा प्रेजेंट करते हैं कि ये एक्सपेंडिचर्स हुए थे, उस हिसाब से हम जैसे एक्सपेंड करते जाते हैं तो ईयरली रिवाइज होता है. तो हमारे जितने भी सेंटर्स है, जितनी भी ब्रांचेस है, ये हॉस्पिटल का काम है कि मेडिसिन अरेंज करे. अगर मेडिसिन अवेलेबल नहीं है, कोई मेडिसिन हम लोग खुद डॉक्टर्स मंगवाते भी हैं तो वो पेशेंट को रिफंड करवाते हैं पैसे. उसके अलावा जहाँ पे कोई भी प्रोसीजर हो, चाहे इंटरवेंशन हो, सर्जरी हो, एंजियोप्लास्टी हो, फिर आपका सीटी स्कैन हो, जहाँ पेसमेकर लगे, या फिर एक आर्टिफिशियल जिसे हम लोग ने हर्ट लगाए हैं, तो वो समझे करोड़ों में उनकी चार्जेस होती है, मगर फिर आपका. उसके अलावा उनका फॉलोअप का प्रोग्राम हम लोगों ने इस तरह रखा है कि फॉर एग्जाम्पल एक पेशेंट हमारे पास सखर से आया, उसकी सर्जरी यहाँ पे, तो वो बाद में जाकर सखर में फॉलोअप कराएगा एनआईसीडी ब्रांच में, ताकि उसको यहाँ तक बार बार आना ना पड़े. कम अज कम 5 to 10 ईयर्स का फॉलोअप होता है हमारे पास. ईयर बाय जो भी सेंटर से उनको हमने कहा हुआ है कि आप फौरन बच्चा बॉर्न हो, आपको अगर लगता है कि बच्चे में ऑक्सीजन की कमी हो रही है, ब्लू हो रहा है, दिल बहुत बड़ा हुआ है, तो हम फौरन कम अज कम उस हॉस्पिटल लेके आए, हम देख लेंगे. अगर कार्डिक पेशेंट होगा तो अपने पास रखेंगे, अगर नहीं कार्डिक नहीं है तो फिर आप अपने पास रखिएगा. वो कोई सर्जरी होगी तो वो हम सर्जरी या कोई इंटरवेंशन जो भी प्रोसीजर होता है वो फ्री ऑफ कॉस्ट हो जाता है. तो पहले अवेयरनेस नहीं थी तो रेफर नहीं होता था, या लोगों को पता नहीं था कि कौन से पेशेंट को हम भेजें. स्पेशली बॉन्स पेशेंट के लिए जो डेली वेजेस पे फैमिली है, वो खुद भी निकले, जाहिर वाइफ निकलेगी, 2-3 बच्चे हैं वो भी निकलेंगे, जहाँ आएंगे जहाँ अरेंजमेंट हो, तो वो बहुत नॉन कम्प्लायंट होते थे. ज्यादातर बच्चे वहीं निगलेक्ट हो जाते थे उस वजह से, और समझे कि बहुत कॉम्प्लिकेशन डेवलप होती थी. जब एनजीओ ने देखा कि नहीं हमें अवेयरनेस करनी है, तो वो उन्होंने लोकल जीपीज के साथ, दूसरे डॉक्टर्स के साथ या पैरामेडिक के साथ मिलकर अवेयरनेस बहुत इंट्रोड्यूस करवाई है. उससे ज्यादा जो मेन चीज है वो है मदर, क्योंकि ये कंजनाइटल हार्ट डिजीज होती है, बच्चों के सुराख होते हैं या जो बीमारियां होती है उसमें मदर की न्यूट्रिशन, वैक्सीनेशन, उनका चेकअप या उनका अल्ट्रासाउंड और उनकी जो मेडिकेशन है उसका बहुत रोल है. अगर मदर हेल्थी नहीं होती, न्यूट्रिशन प्रॉपर नहीं होती, वैक्सीनेशन नहीं होती या इन्फेक्शन होता है, तो ये भी एक मेन समझे के सबब है बच्चों में दिल की बीमारियों का. स्लो प्रोग्रेस भी हम डेवलप करें, वही करें कि जिस फैमिली में एक या दो बच्चे पहले से हैं जिनको दिल की बीमारियां हैं, तो उन माओं को हम रजिस्टर करते हैं, कहते हैं कि अपनी न्यूट्रिशन, वैक्सीनेशन, फॉलो अप, इवन बच्चा पेट के अंदर होता है उसका वहीं पे इकोकार्डियोग्राफी हो जाता है कि देखने के लिए कि उसके अंदर ऐसी कोई बीमारी तो नहीं है, जिसको हम फौरन उनको मदर को कहें कि नहीं आप इतने डिस्ट्रल एरिया में या रिमोट एरिया में रहते हैं तो आप करीबी आकर सेंटर में आकर डिलीवरी करें.
जहरी तमाम प्रोग्राम बहुत अच्छे हैं और कई दफा लोगों को पता ही नहीं होता किस तरह की चीजें मौजूद भी हैं जिससे उनको मदद मिल सकती है या वो जा सकते हैं. कॉन्टेक्ट का क्या तरीका है सबसे अच्छा, किस तरह लोग आपसे कॉन्टेक्ट कर सकते हैं?
जिसमें भी पीडियाट्रिक कम्युनिटीज है, जिसमें बक्सा पीडियाट्रिक एसोसिएशन है, तो उनके साथ हमारा डायरेक्ट कॉन्टेक्ट है. दूसरा है कि जो भी सेंटर्स है जिस सिटी में, जैसे फॉर एग्जांपल सखर में हमारा मेन सिटी है, तो सखर के जितने भी हॉस्पिटल्स है, जितने पीडियाट्रिशियन है या जीपीज है, उनके साथ हम मिलते रहते हैं, जहाँ जूम प्रोग्राम रखते हैं उनको इन्वाइट भी करते हैं कि आप आ जाए. पीडियाट्रिक कार्डियोलॉजिस्ट ट्रेन करके उसी सिटी में, उनके अपने सिटीज में ही उनको ट्रेन करके रखा है एज अ कंसल्टेंट करके, ताकि वो वहीं लोकल एरिया में सर्व करें. उनको पता होता है कि हमें कहाँ पे ज्यादा एड्रेस करना है. तो आजकल हम लोग इस पे वर्कआउट कर रहे हैं कि जितने भी पीडियाट्रिशियन है उनको हम अपने प्रोग्राम्स में लेके आए, उनको हम ट्रेनिंग प्रोग्राम में इन करें, जो कि हमारे पास माशाल्लाह जी समझे कि 15 के करीब पीडियाट्रिशियन करंटली ट्रेनिंग प्रोग्राम में ट्रेन हो रहे हैं. 10 के करीब ट्रेन होके एज अ कंसल्टेंट डिफरेंट सिटीज में चले गए हैं, जो काम शुरू कर दिया है, और 40 के करीब ऐसे हैं जो अंडर ग्रेजुएट है वो हमारे पास काम कर रहे हैं.
लेकिन इमरजेंसी की सूरत में कोई ऐसा टेलीफोन नंबर है जिसपे वो कॉन्टेक्ट कर सके?
बिल्कुल, जितने भी सेंटर पे सबका हॉटलाइन नंबर है, हेल्पलाइन नंबर है, जो इवन लोकल ऑपरेटर होता है उसके पास भी होता है, जो पीडी सेल का ऑपरेटर उसको भी बताता है कि सेंटर सेंटर एनआईसीयूडी सखर है, उसका नंबर वो मिला के दे देगा. उसके अलावा ऑनलाइन हम लोगों ने जो वेबसाइट रखी है, वेब पेजेस है, फेसबुक है, ट्विटर अकाउंट है, सबके थ्रू डेली बेसिस पे हम लोग अवेयरनेस प्रोग्राम स्टार्ट करते हैं.
जब दोबारा मैं आपके पास आऊंगी तो मैं चाहूंगी, क्योंकि जाहिर आपको जबानी तो याद नहीं होंगे, लेकिन अगर कोई ऐसे फोन नंबर है जो आप बताना चाहें जिस पर कराची के बाहर के लोग भी रابطہ कर सकें, कराची के अलावा. हमारा प्रोग्राम बहुत लोग सुनते हैं क्योंकि हमारे यहाँ से कॉल इन शोज होते थे, कोविड का हम पे ही असर पड़ा है कि क्योंकि हम लोग घरों से काम कर रहे हैं तो हमारे कॉल इन शोज खत्म हो गए. तो आपके पास एक तांता बना होता था क्योंकि लोगों को इतनी जरूरत है मेरे हेल्थ की सर्विसेज की कि वो बेचारे इंतजार करते हैं कि उन्हें कोई मिले और مدد کے لیے پوچھ سکیں کچھ بھی. تو اب ہم چلتے ہیں یاسر صاحب کے پاس, ہم لوگ کوئی ڈسکشن کراتے ہیں تو ظاہر ہے جو لوگ آتے ہیں ماہرین تو وہ ہم انہیں کو لاتے ہیں جن کا ایک پیشن ہے, لیکن ایسا نہیں ہے کہ یہ پیشن آپ کو ہر جگہ نظر آتا ہو. تو ظاہر ہے کہ بہت سی غفلت بھی ہے اور لوگوں کو بہت سی شکایتیں بھی ہیں, مالی وسائل جن کے نہیں ہیں, کئی دفعہ لوگوں کو پتہ بھی نہیں ہوتا. جیسے مجھے پتا ہے کہ لوگوں کو یہ نہیں پتا کہ اس کی دوائیں بہت مہنگی ہیں مگر وہ مفت لے سکتے ہیں, وہ کہ انہیں اس کے لیے بڑے شہروں میں آنا پڑتا ہے. آپ مجھے بتائیے کہ کس طرح لوگوں کو کس طرح یہ بتایا جائے.
میں ہمارے بھی ایکسپیرینس میں یہ ہوا ہے کہ جو صحت کی سہولتوں کے بارے میں جو لیک آف آگاہی ہے وہ بہت میٹر کرتی ہے. میں جسٹ آپ کو ایگزامپل دے رہا ہوں کہ وائٹل پاکستان نے آغا خان کے ڈپارٹمنٹ آف پیڈیاٹرک کے ساتھ مل کے اس وقت تقریباً 300 بچے ایسے ہیں جن کو موروثی بیماری تھی دل کی, یہ کراچی کے اربن سلمز, مختلف اربن سلمز میں ہم نے ان کا علاج کروایا اور ان میں سے تقریباً 200 کے قریب بچے ایسے تھے جن کی سرجریز ہوئی ہیں آغا خان ہاسپٹل میں, اور ماں باپ کو ایک روپیہ بھی نہیں خرچ کرنا پڑا. اور وہ ہم نے اس طریقے سے کیا کہ کچھ پیسے جو ہیں وہ ان کو ویلفیئر سے ملے, کچھ اگر وہ زکات ایلیجیبل تھے ایک خاص کرائیٹیریا پہ اس پہ وہ فال کرتے ہیں تو ان کو ہم نے اس کے تھرو علاج کروایا, اور جہاں پہ وہ کسی بھی کرائیٹیریا پہ فال نہیں کر رہے تھے وائٹل پاکستان نے ان کے بہاف پہ پے کیا ہے. تو یہ کی آگاہی ہے جو لوگوں کے پاس ہونی چاہیے کہ, اور ان کو ایک کی میسج جو لوگ وہاں پہ کام کر رہے ہیں, جو این جی اوز کام کر رہی ہیں, جو حکومتی ادارے کام کر رہے ہیں, ان کو کنیکٹ کس طرح سے کر سکتے ہیں ان اداروں سے جہاں پہ یہ زبردست قسم کا علاج ہو رہا ہے, اور کس طریقے سے جو ہے وہ ان صحت کی سہولیات کو استعمال کر کے اپنے بچوں کی صحت کو بہتر بنا سکتے ہیں اور اپنی صحت کو بھی بہتر بنا سکتے ہیں. ہم لوگ اپنے لیول کے اوپر یہ کرتے ہیں کہ مثال کے طور پہ اگر وائٹل پاکستان تو ہمارے جتنے بھی ڈاکٹرز ہوتے ہیں ہمارے پرائمری ہیلتھ کیئر کلینکس کے اوپر, ان کو یہ چیز معلوم ہوتی ہے کہ اگر کسی خاص بیماری کے ساتھ کوئی بچہ آ رہا ہے یا کوئی حاملہ خاتون آ رہی ہے تو اس کو کہاں پہ ریفر کرنا چاہیے, کہاں پہ اس کا علاج جو ہے وہ بہتر طریقے سے ہو سکتا ہے اور کوالٹی ہائی کوالٹی علاج ہو سکتا ہے. تو یہ وہ ساری چیزیں ہیں جو ہمارا فزیشین جو اس پرائمری ہیلتھ کیئر سینٹر کے اوپر بیٹھا ہوا ہے اس کمیونٹی کے اندر, وہ اس ساری اس نالج کے ساتھ بیٹھا ہوا ہوتا ہے. پھر ہماری کمیونٹی ہیلتھ ورکرز ہیں جن کو ہم نے ٹرین کیا ہوا ہے اس حوالے سے کہ اگر ان کو گھر کے لیول کے اوپر ہاؤزر لیول پہ کوئی اگر بچہ کسی ڈینجر سائن کے ساتھ مل رہا ہے, اس میں کوئی بھی ایسی علامات ہے جس کی وجہ سے اس کو ڈاکٹر کا دیکھنا ضروری ہے, تو وہ اس ماں باپ کو آگاہی فراہم کرتے ہیں کہ اس بچے کو ادھر لے کے جانا چاہیے, ادھر سے اس کا علاج ہوگا, وہ آپ کو بہتر مشورہ دے سکیں گے, بجائے اس کے کہ اس کو گھر پہ رکھا جائے اور خدا نہ خاصا اس کی جان کو خطرہ لاحق ہو. جو لوگ اس پروگرام کے حوالے سے سن رہے ہیں ہمارا, ان کے لیے کی میسج ہے کہ ہمارا ہم سب کا ایک فرض ہے کہ ہم اس طرح کے میسجز کو گراؤنڈ لیول کے اوپر پھیلائیں اور لوگوں کو آگاہی دیں کہ یہ علاج جو ہے مختلف اداروں میں میسر ہے.
بہت شکریہ. اور ڈاکٹر نصرت, اب آپ سے کیونکہ کافی ہمارے پروگرام کا وقت کم ہی بچا ہے اب اس ڈسکشن کا, لیکن میں خاص طور پہ یہ جو کوسٹل ایریاز میں آپ کے کیمپ ہیں لگاتے ہیں آپ لوگ, اس کے بارے میں تھوڑا سا مجھے بتائیے, اور یہ کہ گزشتہ 6 مہینے کے دوران کس طرح کے کیمپ آپ لوگوں نے لگائے اگر لگائے تو.
اس میں میں آپ کو بتاؤں کہ وی آر لکی کہ ہم اس میں پارٹنرشپ ہے ہماری پاکستان نیوی کے ساتھ, اور پوری کوسٹل بیلٹ میں ہم کیمپس لگاتے ہیں, کیٹی بندر, شاہ بندر, جاتی, چور جمالی, پھر اس کے بعد یونس آباد, گڈانی, کنملی, ارمارا, پسنی. تو پورے سال کا ہمارا روٹا بنتا ہے اور عموماً 10 سے 15 کیمپ ایک سال میں ہم کرتے ہیں. اس سال چونکہ کووڈ ہو گیا تو شروع میں ہم نے 3 کیمپ کیے تھے, پھر بیچ میں کووڈ کی وجہ سے ہمیں روکنا پڑا, اب ہم نے دوبارہ شروع کیا ہے. اور فی الحال چونکہ یہ اربن فلڈنگ ہوئی اور اس کے بعد ہم نے اپنے آپ کو کانسنٹریٹ کیا ہے ماروی گوٹ میں, جو کہ قائد آباد میں مدینہ ٹاؤن کے اندر ہے. سب سے زیادہ ڈسٹرکشن اربن فلڈنگ کی وجہ سے وہاں ہوئی تھی, اور ہم نے ابھی کوئی ایک مہینہ ابھی پورا نہیں ہوا ہے, 20 دن میں کوئی 5 کیمپس کیے ہیں. ایوری سنڈے ہم ہر اتوار کے دن ہم وہاں جا رہے ہیں, فی الحال تو ٹوٹل 5 کیمپ ہم ابھی تک کر چکے ہیں. سو یہ کنٹینیوس مستقل ایک ہمارا پروگرام ہے جو کہ چلتا رہتا ہے. 2019 میں ہم نے کوئی 7-8 کیمپس کیے تھے, 2018 میں ہم نے 15 کیمپس کیے تھے. تو ڈیپینڈنگ کے حالات کیسے ہیں اور سچویشن کیسے ہے, نمبر آف کیمپس اوپر نیچے ہوتا رہتا ہے, لیکن ایک مستقل کام ہے جو کہ ہم کر رہے ہیں.
اچھا, تو اس سے پہلے کہ ڈاکٹر علی سے میں کہوں کنکلوڈ کرنے کو کوئکلی, ڈاکٹر عبدالستار شیخ صاحب اگر نمبر کوئی ہو کانٹیکٹ کا اور آپ بتانا چاہیں لوگوں کو.
نمبر ہے 0219-2012-7125
کے بعد
2020
جی
1-2-1-2-7-1-7-1-2-5.
بہت شکریہ, اور مجھے یقین ہے کہ لوگ بہت فون کریں گے آپ کو اور جس طرح کی مفید معلومات آپ نے دی. ڈاکٹر علی فیصل, دیکھیے مجھے ایسا لگتا ہے کہ کئی دفعہ جب میں ڈاکٹر سے کہتی ہوں یا کسی این جی او سے, وہ ویب سائٹ کا بتاتے ہیں اور وہ بہت ہی موخر این جی اوز ہیں, ایسی نہیں. اور میں ہمیشہ انہیں کہتی ہوں مگر ویب سائٹ, کتنے لوگ جا سکتے ہیں ویب سائٹ تک, یہ بھی تو بات ہے نا کہ لوگوں کی رسائی, جس آدمی کو ضرورت ہے اس کی رسائی تو بہت کم ہے. تو کیا ایسا ہو سکتا ہے کہ سیل فون پاکستان میں بے تحاشا ہے, تو اس طرح کے میسیجز سیل فون پر باقاعدہ, یعنی جو پبلک سروس کے اعلانات ہیں وہ سیل فون پر آپ لوگ بھیجا کریں, اور اس کے علاوہ اور بھی آج ہم نے جو بھی باتیں کی, اگر آپ کنکلوڈ کریں ان کو.
پہلے ڈاکٹروں سے اگر آپ بھی الفت کا فون نمبر بتا دیں ہم شیئر کرتے تو پلیز.
ویسے تو میں اپنا فون نمبر ہی دیا کرتی ہوں, ہمارا الگ سے ہم نے کوئی الفت کا فون نمبر ابھی نہیں ہے. آپ نوٹ کرنا چاہیں تو میرا نمبر نوٹ کر سکتے ہیں
جی.
میرا نمبر ہے 0300-236-2551-2551.
ویسے میں اپنے سننے والوں سے یہ بھی کہوں گی, مجھے پورا یقین ہے آپ لوگ نوٹ کر رہے ہوں گے نمبر, لیکن پلیز آپ کو یہ تو بتانا ہے کہ ڈاکٹرز کو بھی سونے کا حق ہوتا ہے, تو تھوڑا سا آپ لوگ جب کانٹیکٹ کریں جو بھی نمبر آپ کو دیے گئے, خاص طور پہ یہ جو پرسنل نمبر ہے, تو ڈاکٹر نزہت کو رات کو مت جگائیے گا اور دن میں ان کو فون کر کے پوچھے گا جی. ڈاکٹر علی, اب آپ کی طرف.
میرے چار پانچ امپورٹنٹ میسیجز ہیں. پہلا میسیج تو یہ ہے کہ جن لوگوں کی, بچوں کی امیونائزیشن کووڈ کے دوران نہیں ہو سکی, فوراً سے اپنے بچوں کو ویکسین کروائیے. ویکسین زندگی بچاتی ہیں, ویکسین فیوچر بناتی ہیں, اور ویکسین سب سے زیادہ پروٹیکٹیو ہیں. دوسری چیز جو ہے وہ کووڈ ابھی ختم نہیں ہوا ہے, ابھی بھی کیسز ہیں, ابھی بھی کمیونٹی کے اندر ہے, اسکول اوپن ہو چکے ہیں بچوں کے, آہستہ آہستہ کر کے بچے اسکول جا رہے ہیں. تو آپ کے پاس جو چار پانچ چیزیں گورنمنٹ نے بتائی ہیں دنیا جہان کے اندر کووڈ سے بچنے کے لیے, وہ ہے ماسک پہننا, ہینڈ سینیٹائز کرنا, اور سوشل ڈسٹینسنگ کرنا. برائے مہربانی خود بھی کیجیے, اپنے بچوں کو بھی کرائیے. تیسری چیز کہ اگر آپ کے بچے کو کوئی بھی بیماری لاحق ہوتی ہے کسی بھی قسم کی, تو آج کل سارے ہاسپٹلز اوپن ہیں, اپنے بچوں کا علاج میں دیری نہیں کیجیے اور فوراً سے ان کو دکھانے کی کوشش کیجیے. چوتھی چیز یہ کہ جو سول سروسز آرگنائزیشن ہے پاکستان کے اندر, وہ پاکستان کے کونے کونے کے اندر عوام کی بہبود کے لیے کام کر رہی ہیں. ان کا بہت کلوز ریلیشن شپ ہے گورنمنٹ کے ساتھ, اور ساری سول سروسز آرگنائزیشن جس کو ہم این جی اوز کے نام سے جانتے ہیں, ان کو گورنمنٹ نے اجازت دی ہے آپ کے ساتھ کام کرنے کی. یہ گورنمنٹ سے اجازت لینے کے بعد آپ کے کمیونٹی کے اندر کام کر رہے ہیں, تو برائے مہربانی ان کے ساتھ تعاون کیجیے. آخری دو امپورٹنٹ میسیجز ہیں, ایک تو پولیو کا, جن ایریاز میں ایکسٹینڈ ہو گئی ہے پولیو کی ویکسین, تو اگر آپ کے گھر پولیو کے قطرے پلانے والے آ رہے ہیں تو برائے مہربانی اپنے بچوں کو پولیو کے قطرے پلائیں. کیونکہ پانچ دنوں میں اگر وہ ویکسین نہیں ہو سکی کیونکہ آپ کے بچے گھر پہ نہیں تھے یا کہیں آپ لوگ کہیں گھر ہوئے تھے, تو برائے مہربانی اگر وہ آپ کے گھر آ رہے ہیں تو پلائیے. دوسرا یہ کہ اسٹرانگ ہارٹ کو رکھنے کے لیے تین چیزیں کرنا ضروری ہے, ہیلدی ڈائٹ مطلب متوازن غذا, ایکسرسائز یعنی کہ ورزش, اور آخری چیز ارلی ٹو بیڈ ارلی ٹو رائز.
موبائل فون جو ہے اس پر میسیجز پبلک سروس سے متعلق بھیج سکیں
جی. سنا ہوتے ہیں یہاں پہ گورنمنٹ کی طرف سے میسج آتے ہیں, گورنمنٹ نہ صرف گورنمنٹ کی طرف سے بلکہ بہت سارے جو پرائیویٹ کوپریشن ہیں انہوں نے گورنمنٹ کے ساتھ مل کے جو سیف میسیجز ہیں وہ پرووائڈ کیے جا رہے ہیں. آپ جیسے جیسے ہماری رنگ ٹون ہے, ہماری رنگ ٹون پہ جو ہے ہر جب میں کسی کو فون کرتا ہوں تو فوراً سے وہ میسج آنے شروع ہو جاتے ہیں رنگ ٹون پہ, جو گورنمنٹ کا میسج ہے, ہینڈ سینیٹائزر کا, اسکول اوپننگ کا, سوشل ڈسٹینسنگ کا. سو یہ بہت اچھے طریقے سے استعمال ہو رہی ہے.
بہت میں شکریہ ادا کرتی ہوں ڈاکٹر علی فیصل آپ کا, ڈاکٹر نصرت فاروقی صاحبہ, ڈاکٹر عبدالستار شیخ صاحب اور یاسر شفیق صاحب. کہ آپ اس پروگرام میں آئے اور عالمی دن کے موقع پر دل کے اس سے بہتر تحفہ پاکستان کے لوگوں کے لیے کیا ہو سکتا ہے کہ آپ لوگوں نے آ کے اتنی اچھی باتیں ان کو بتائیں کہ کس طرح وہ اپنے بچوں کو محفوظ رکھ سکتے ہیں نہ صرف دل کی بیماریوں سے بلکہ بہت ساری بیماریوں سے جن میں سر فہرست حفاظتی ٹیکے ہیں. تو بہت شکریہ ادا کروں گی آپ چاروں کا پروگرام میں آنے کے لیے.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم تو آئیے ہماری ویب سائٹ urduvoa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, urduvoa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں سب ملتے ہیں urduvoa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. اس پتے کو یاد رکھیے, www.urduvoa.com.
اور سامین, اب میں آپ کو ایک رپورٹ سنوانا چاہتی ہوں ایک ایسی بیماری کے بارے میں جس کو بہت سے لوگ بیماری ہی نہیں سمجھتے, یعنی ہکلاہٹ. آپ نے دیکھا ہوگا کہ اکثر فلم میں اور ٹیلی ویژن میں, ریڈیو کے پروگراموں میں ایسے کرداروں کو دکھایا جاتا ہے جو ہکلاتے ہیں, اور اس میں ایسا لگتا ہے کہ یہ کوئی بیماری نہیں بلکہ یہ کوئی ایسی چیز ہے جس کا مذاق اڑایا جانا چاہیے. حالانکہ یہ ایک ایسا مرض ہے جس کا علاج ممکن ہے, اور بجائے مذاق اڑانے کے اور ان لوگوں میں جو ہکلاتے ہیں احساس کمتری پیدا کرنے کے, اگر انہیں اعتماد دینے کی کوشش کی جائے اور بچپن میں خاص طور پہ اگر والدین ان کا علاج کرائیں تو یہ مرض دور ہو سکتا ہے. اس بارے میں ایک بہت اچھی رپورٹ سنواتے ہیں سمن خان کی جو انہوں نے لاہور سے ہمیں بھیجی ہے.
مجھے صحیح طرح سے یاد نہیں ہے کہ میری مدر نے کتنی دفعہ آنسو بہائے ہیں اس بات پر, میرے ساتھ ہم دونوں نے مل کے بہائے.
خواجہ عبدالحق جانتے ہیں کہ ہکلاہٹ ایک انسان کی خود اعتمادی کو کتنی گہری ٹھیس پہنچاتی ہے. وہ 35 سال تک اس مسئلے سے لڑتے رہے ہیں.
اسکول میں ایون ٹیچرز مجھے کہتے تھے کہ اس نے تو جب آنسر نہیں کرنا ہوتا تو یہ نہیں بولتا, ادر وائز تو بول رہا ہوتا ہے. اینڈ دیٹ کلمینیٹڈ فرام دا فیکٹ کہ کچھ ڈیز آتے ہیں جب آپ کسی حد تک ٹھیک ہو جاتے ہیں, کچھ ڈیز آتے ہیں جب آپ بہت زیادہ اٹک رہے ہوتے ہیں. مذاق اڑایا جاتا تھا اسکول میں, بہت ہوئی بلینگ ہوئی میری, اور میں تو چاہتا ہوں کہ پاکستان میں کوئی اس سے نہ گزرے جس سے میں گزرا اور ہکلانے والے گزرتے ہیں.
پاکستان میں مختلف تھراپیز کے ذریعے ہکلاہٹ کم کرنے کے کئی پروگرامز موجود ہیں. ماہرین کہتے ہیں کہ اسپیچ تھراپسٹ کے پاس عموماً بالغ افراد آتے ہیں کیونکہ والدین اکثر ہکلاہٹ کو مرض نہیں سمجھتے.
ایک یہ بڑا مسکنسپشن ہے کہ اگر بچہ ٹھیک سے بات نہیں کرتا تو لوگ چائلڈ اسپیشلسٹ کے پاس چلے جاتے ہیں, کوئی دوائی ہو جائے گی, ہمیں کوئی دوائی مل جائے گی. سٹٹرنگ کے لیے یا سٹیمرنگ کے لیے یا کوئی بھی سپیچ یا لینگویج ڈس آرڈر ہے اس کے لیے کوئی دوائی نہیں ہوتی. ہم بولنے کے طریقے کو بہتر بناتے ہیں.
ماما آؤ.
ماہرین کے مطابق ہکلاہٹ عمر بھر ساتھ رہتی ہے, مگر ارد گرد کے افراد کے تعاون اور مناسب علاج سے اس پر قابو پایا جا سکتا ہے. دوسری جانب لوگوں کے منفی رویے تکلیف کی نفسیاتی اور جسمانی شدت کو بڑھا دیتے ہیں.
اسٹگما ایک اٹیچڈ ہے ہمارے یہاں, جس کو ہم ہکلاہٹ یا لوکل زبان میں تھتھا پن بھی کہتے ہیں, وہ بہت زیادہ اٹیچ. ہم لوگوں کو نام رکھتے ہیں, ہم اپنے ٹی وی پلیز میں ان کریکٹرز کو کامک کر کے دکھاتے ہیں. اس وجہ سے لوگ اسٹیمر کرنے والے لوگ جو ہیں ان کے جو سائیکولوجیکل ایشوز ہیں یا جو سیکنڈری ایشوز ہیں وہ بہت زیادہ ہوتے ہیں.
اسکاٹ لینڈ سے تربیت حاصل کرنے کے بعد آج عبدالحق پاکستان کے مختلف شہروں میں اپنے جیسے لوگوں کو بلا معاوضہ تربیت دے رہے ہیں.
سٹٹرنگ جس کو بہت زیادہ, اس کو آپ دیکھیں گے تو وہ اسٹرگل, منہ کی کنٹورشنز, اور وہ ایک اسٹرگل صاف نظر آ رہی ہوتی ہے. ہماری اس کے خلاف فزیکل ٹیکنیکس ہیں جو کہ ہم لگاتے ہیں, فار ایگزامپل میں اس وقت بھی یوز کر رہا ہوں. پھر شیم کا بہت زیادہ ہوتا ہے کہ یار میں بے شک خاموش رہ جاؤں, مجھے اٹکنا نہیں چاہیے بول کر. تو بیسیکلی اٹ از ٹو ٹائر, فزیکل اینڈ سائیکولوجیکل ٹیکنیکس ہیں ہماری.
ہیومن برین اس کو بتا رہے ہیں نا کہ سخت ہے نرم ہے. یو آر پٹنگ ورڈز ٹو واٹ شی از ڈوئنگ. اے دیکھو اے نرم ہے, ان ہاتھ لاؤ.
ماہرین کے مطابق ننھے بچوں میں بولنے کا آغاز کرنے پر یہ مسئلہ ابھر سکتا ہے کیونکہ اس وقت وہ الفاظ کا ذخیرہ اپنے ذہن میں اتار رہے ہوتے ہیں، لیکن ہکلاہٹ موروثی مسئلہ بھی ہو سکتی ہے۔
ہکلاہٹ کا شکار بہت سی مشہور شخصیات سوشل میڈیا پلیٹ فارمز پر اپنے تجربات کا اظہار کھل کر کرتے ہیں، جس کا فائدہ یہ ہو سکتا ہے کہ لوگ اس سپیچ آرڈر کو سنجیدہ لیں اور اس مسئلے سے دو چار افراد کی دل آزاری کر کے ان کے لیے مزید مشکلات پیدا نہ کریں۔ سمن خان، وائس آف لاہور۔
اور سامعین، اس کے ساتھ ہی اجازت دیجیے شہناز عزیز کو آج کا یہ پروگرام ختم کرنے کی۔ آئندہ پروگرام میں آپ سے پھر ملاقات ہوگی، اس وقت تک کے لیے خدا حافظ۔
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی